नमस्कार, कार्यक्रम हाम्रो आवाजमा तपाईँलाई स्वागत छ। म सम्झना पौडेल। आज हामी कार्यक्रमको पहिलो अङ्कमा छौँ। एक्सनोक्स नेपालको सहयोगमा आउटलाइन मिडियाले तयार पारेको कार्यक्रम हाम्रो आवाज तपाईँले अहिले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनमा हरेक हप्ता यसै समयमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हाम्रो आवाजमा हामीले महिला अधिकार, त्यसमा पनि विशेष गरी महिला स्वास्थ्यको सेरफेरमा रहेर सामग्रीहरू तयार गर्नेछौँ। अहिले पनि महिलाहरू विभिन्न प्रकारका हिंसा भोग्न बाध्य छन् भने अर्कोतिर आज पनि महिलाहरू स्वस्थ भएर बाँच्न पाउने अधिकारबाट वञ्चित हुनु परेको तितो यथार्थ हाम्रो सामु छ। हामीले यसै अवस्थालाई ध्यानमा राखेर राज्यका विभिन्न तह तब्कामा रहेर काम गरिरहेका र स्थानीय स्तरमा समस्या भोग्न बाध्य पारिएकाहरूको आवाजलाई प्रतिनिधित्व गर्ने गरी सामग्रीहरू समावेश गर्नेछौँ। सबल र सक्षम समाज निर्माणमा टेवा पुर्याउने मुख्य उद्देश्य लिएर सुरु गरिएको यो कार्यक्रममा तपाईँले पनि तपाईँको पनि सहभागिता आवश्यक छ।
श्रोता, अब लागौ आज कार्यक्रममा प्रसारण हुने विषयवस्तुतिर। आजको कार्यक्रममा हामी समग्रमा कर्णाली प्रदेश, त्यसमा पनि विशेष गरी कालीकोटका महिलाहरूको स्वास्थ्य अवस्था अनि उनीहरूको यौन तथा प्रजनन अधिकारको सेरोफेरोमा रहेर अतिथिसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौँ। भौगोलिक विकटता, स्वास्थ्य, शिक्षा लगायतका सेवाको पहुँचबाट टाढा भएसँगै चेतनाको स्तर कम हुनु अनि विभिन्न सांस्कृतिक तथा सामाजिक अन्धविश्वासले गर्दा कर्णालीको विकासले निकै मन्द गति लिएको छ। मानव विकास सूचाङ्कका आधारमा सबभन्दा पछाडि छ कर्णाली प्रदेश। यो अवस्थामा रहेको कर्णालीको बृहत्तर विकासका लागि राज्यले नीतिगत तहमा नै गम्भीर भएर परिमार्जन गर्न जरुरी छ। तर तितो यथार्थ, नेपाली राजनीतिमा जति परिवर्तन आए पनि कर्णालीलाई हेर्ने आँखा अनि यसका बारेमा सोच्ने विचारमा परिवर्तन आउन सकेको छैन। आज पनि 1,00,000 आमाहरूमा 170 आमाहरूको मृत्यु भएको छ भने असुरक्षित गर्भपतनका कारणले हुने मातृ मृत्यु दर कुल मृत्युको 13% छ। यो तथ्याङ्कले पनि यहाँका महिलाहरूमा प्रजनन स्वास्थ्य अधिकारको बारेमा जानकारी दिनु आवश्यक भएको देखाउँछ। अझ भन्नुपर्दा, स्थानीय महिलाहरूको स्वास्थ्य सेवामा पहुँच कम भएको देखाउँछ। आजको कार्यक्रममा हामीले एक्सन वर्क नेपालले कालीकोटका स्थानीय महिलाहरूको यौन तथा प्रजनन अधिकारमा पहुँचको लागि गरिरहेको कामको सेरोफेरोमा रहेर गरिएको कुराकानी प्रस्तुत गर्नेछौँ। आजको कुराकानीमा हामीसँग हुनुहुन्छ एक्सन वर्क नेपालका कार्यकारी व्यवस्थापक जगन्नाथ विष्ट।
जगन्नाथजी, यहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु।
धन्यवाद।
तपाईँ एक्सनोक्स नेपालमा हुनुहुन्छ। एक्सनोक्स नेपालले हामीलाई जानकारीमा भएअनुसार चाहिँ भौगोलिकताले विकट मानिएका जिल्लाहरूमा काम गर्दै आएको छ स्थापना कालदेखि नै, र अहिले महिलाहरूको यौन तथा प्रजनन अधिकार भनेर तपाईँहरूले कालीकोटमा काम सुरु गर्नुभएको रहेछ। त्यहाँको वस्तुगत स्थितिको बारेमा चाहिँ के छ कालीकोटमा? कालीकोटको त्यहाँको स्थानीयहरूको यौन तथा प्रजनन अधिकारको बुझाइ के रहेछ?
सर्वप्रथम म अलिकति हाम्रो संस्थाको बारेमा पनि अलिक भन्न चाहन्छु। जस्तै यहाँले हेर्नु भने हाम्रो सन् 2010 हामी चाहिँ कर्णाली का जिल्लाहरूमा काम गर्दै आएका छौँ। विशेष गरी महिला सशक्तिकरण, महिलाको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी नै रहेर हामीले काम गर्दै आएका थियौँ। र यही क्रममा चाहिँ हामीले अहिले भर्खरै जुन कालीकोटमा चाहिँ विशेष गरी कालीकोटका अलिकति विकट क्षेत्रमा चाहिँ महिलाहरूलाई केन्द्रमा राखेर हामीले चाहिँ यो कार्यक्रम गरेका छौँ। यस्तै कार्यक्रम हामीले जुम्लामा पनि विगत वर्षमा गरेका थियौँ र त्यहीँको अनुभव र त्यहीको एउटा चाहिँ सफलताको कारणले नै हामीलाई चाहिँ सेफ एभर्सन एक्सन फन्ड भन्ने संस्थाले चाहिँ हामीलाई यो कार्यक्रमको लागि सहयोग गरेको हो। र यो हामीले चाहिँ अहिले कालीकोट जिल्लामा चाहिँ जिल्ला स्वास्थ्य कार्यालय कालीकोटसँग समन्वय गरेर चाहिँ हामीले यो कार्यक्रम गरेका हौँ। र हामीले यो कार्यक्रम गर्दा चाहिँ विशेष गरी सुरक्षित गर्भपतन जुन एउटा महिलाको अधिकार हो, हाम्रो कानुनले पनि महिलाहरूलाई चाहिँ निश्चित तोकेको समयमा 12 हप्तासम्म चाहिँ महिलाले आफै स्वत चाहिँ यदि त्यो गर्व चाहिँ उहाँलाई आवश्यक होइन भने उहाँले चाहिँ कसैको पनि अनुमति नलिकन त्यो गर्व चाहिँ उहाँले चाहेको खण्डमा चाहिँ उहाँले त्यसलाई चाहिँ फ्याँक्न सक्नुहुन्छ। त्यो भएको हुनाले चाहिँ यो कार्यक्रममा हामीले चाहिँ जिल्ला जनस्वास्थ्य कार्यालयसँग चाहिँ सहयोगमा चाहिँ गर्दाखेरि हामीले 15 स्वास्थ्य संस्थाहरूमा चाहिँ यो कार्यक्रम यो सेवा चाहिँ आवश्यक रहेको भन्ने कुरा चाहिँ हामीले उहाँहरूसँग भएको छलफलमा चाहिँ हामीले पत्ता लगायौँ र कार्यक्रम चाहिँ स्वीकृत हुनेजेलसम्म चाहिँ यो हाम्रो कार्यक्रम गत वर्ष चाहिँ हाम्रो यो कार्यक्रम चाहिँ लागू सुरु गर्ने जेलसम्ममा चाहिँ धेरै ठाउँमा चाहिँ यो गर्भधारण सेवा चाहिँ थिएन, खालि जिल्ला अस्पतालमा मात्र यो सेवा थियो र अहिले चाहिँ हामी 15 ठाउँमा चाहिँ यो कार्य सुरक्षित गर्भधारण सेवा चाहिँ लाने प्रयत्नमा छौँ र त्यसका लागि हामीले त्यहाँ विशेष गरी हामीले त्यो 15 स्वास्थ्य संस्थामा रहेका अनमी अथवा नर्सिङ स्टाफहरूलाई चाहिँ हामी तालिम प्रदान गर्छौँ र हालसम्म हामीले 12 नर्सिङ स्टाफहरूलाई चाहिँ तालिम सुरक्षित गर्भधारण सम्बन्धी तालिम दिइसकेका छौँ भने हामीले सँगसँगै तालिम दिएर चाहिँ अब त्यो संस्थाहरूलाई चाहिँ हामी एउटा चाहिँ लिस्टिङ भन्छौँ, उनीहरूले सूचीकृत गराउनु पर्ने हुन्छ त्यो सेवा सञ्चालनको लागि सूचीको चाहिँ क्रममा छौँ र हामी 2 महिनाभित्र 12 संस्था भनौँ, अहिले 12 2 चाहिँ जिल्ला अस्पताल र एउटा संस्थामा चाहिँ त्यो सुचारु छ, त्यो 10 बाँकी 10 चाहिँ हामी चाहिँ 2 महिनाभित्रमा चाहिँ सञ्चालन गर्ने उद्देश्यका साथ सबै सम्पूर्ण तयारी गरिरहेका छौँ, जस्ट हामीले एउटा बाँकी भनेको त्यही सूचीकृत गर्न मात्र बाँकी छ।
भनेको तपाईँहरूले भनौँ न एक्सन ओक्स नेपालले जुम्लामा यस्तै खालको कार्यक्रम गर्यो, त्यहाँ तपाईँहरूले जुन अपेक्षा गर्नुभएको लक्ष्य प्राप्ति गर्नुभयो र सँगसँगै अब कालीकोटमा पनि तपाईँहरू मुभ हुनुभयो भनौँ न, होइन?
हजुर।
अब कालीकोटमा तपाईँले भन्नुभयो जस्तै केही ठाउँमा जस्तो जिल्ला जनस्वास्थ्य कार्यालयमा यो खालको सेवा गरिन्थ्यो, सुरक्षित गर्भपतनको सेवा दिइन्थ्यो, अब तपाईँहरूले जुन जिल्ला जनस्वास्थ्य कार्यालयसँग सहकार्य भए पछाडि चाहिँ अरू ठाउँहरूमा पनि यो सेवा दिन मिल्छ, लिन मिल्छ, दिनेले लिने गर्न सकिने अवस्था सिर्जना हुन्छ?
हामीले सुरुमा चाहिँ कालीकोटमा चाहिँ यो अलिकति सिचुएसन एनालाइसिस भन्छ भन्नाले चाहिँ हामीले चाहिँ त्यहाँको अवस्था के छ भनेर हामीले चाहिँ बुझ्दाखेरि चाहिँ यो 15 स्वास्थ्य संस्थाहरूमा चाहिँ यो सेवा नभएको र आवश्यक रहेको भन्ने कुरा चाहिँ जिल्लाका प्रतिनिधिहरू विशेष गरी स्वास्थ्यका प्रतिनिधिहरूसँग छलफल गर्दाखेरि यो जुन आयो यसैको आधारमा हामीले चाहिँ सेवाको लागि चाहिँ के गर्न सकिन्छ भन्दाखेरि विभिन्न जस्तै अब मेन प्रमुख 2 उद्देश्य हामीले हेरेका थियौँ, एउटा चाहिँ सेवा नै चाहिन्छ भन्ने एउटा महिलाहरूमा चाहिँ जागरुकता गराउनु पऱ्यो, होइन? पहिला त यो सेवा चाहिनको लागि नै एउटा भने, अर्को चाहिँ हामीले सेवा पनि के अरे उपलब्ध हुनु पर्यो, त्यसैलाई केन्द्रबिन्दु बनाएर चाहिँ हामीले सेवा उपलब्ध हुनको लागि चाहिँ त्यहाँका स्वास्थ्य संस्थाहरूलाई सूचीकृत गर्ने, स्वास्थ्य कर्मीहरूलाई सूचीकृत गर्ने को लागि चाहिँ पहल गरेका छौँ। त्यो भनेको हामीले त्यहाँ 15 स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ स्टाफ हरूलाई चाहिँ हामीले तालिम दिने र उहाँहरूलाई चाहिँ सूचीकृत गर्ने काम गर्छौँ। त्यसै अन्तर्गत चाहिँ हालसम्म मैले भने 12 हामीले तालिम दिएर सूचीकृत संस्था व्यक्ति सूचीकृत हुनुभयो, अब संस्थालाई नै सूचीकृत गर्नुपर्छ, त्यसको एउटा निश्चित प्रक्रिया छ, सम्बन्धित संस्थाबाटै चाहिँ टिप्पणी उठाएर हाम्रो परिवार कल्याण महाशाखासम्म चाहिँ त्यो पुऱ्याएपछि त्यहाँबाट चाहिँ उहाँहरूले सूचीकृत भनेर चाहिँ घोषणा नगरेसम्म चाहिँ त्यहाँबाट दिन पाउँदैन, त्यो भएको त्यो प्रोसेसमा छौँ, त्यही भएर मैले 2 हामी सक्छौँ भन्ने लागेको हो। र त्यो गरेपछि चाहिँ अनि उहाँहरूले सेवा दिनुहुन्छ। अब त्यस्तै यो सुरक्षित गर्भपतन मात्र नभएर प्रजनन स्वास्थ्यको पनि अवस्था हेर्ने, अब महिलाहरूमा बुझाइ कस्तो छ भनेर हामीले केही अध्ययन पनि गरेका थियौँ कालीकोटकै 15 गाविसहरूमा। त्यहाँ अध्ययन गर्दा चाहिँ के देख्यो भनेदेखि धेरै महिलाहरूलाई चाहिँ हाम्रो जुन सुरक्षित गर्भपतन सन्धि कानुनी मान्यता के छ भन्ने कुरा नै थाहा छैन अथवा सुन्नु भएको छैन, र सुन्नेको जसले सुन्नु भएको छ सुनेकाहरूले पनि कुन कुन अवस्थामा चाहिँ सुरक्षित रूपमा गर्भपतन गराउन पाइन्छ भन्ने कुराको चाहिँ पूर्ण जानकारी एकदम
भनेको जस्तो कानुनले नै हामीलाई चाहिँ संवैधानिक रूपमै भन्छ, ऐन कानुनमै चाहिँ तिमीले यो गर्न पाउने भन्ने खालको छ नि त,
होइन?
त्यो बारे एक हिसाबले तपाईँले भन्न खोज्नु भएको चाहिँ त्यो समुदायका महिलाहरूलाई आफ्नो अधिकारको बारेमा के छ भन्ने नै थाहा रहेनछ।
हजुर, के अब सबैले त नभनौँ होइन, जस हामीले
गरेको अनुसन्धानमा
करिब 46% मात्र यसको बारेमा थाहा रहेछ, होइन? उहाँहरूले चाहिँ यो कस्तो अवस्थामा गर्न मिल्छ भन्ने चाहिँ थाहा रहेछ, जुन 50% भन्दा कमै हो, होइन? अनि त्यो भएको हुनाले उहाँहरूलाई चाहिँ एउटा चाहिँ मेन कुरो भनेको त उहाँहरूलाई पनि यसको बारेमा जानकारी पनि गराउनु पर्यो, उहाँ एक त यो महिलाहरूको प्रजनन अधिकारभित्रको एउटा अधिकार हो भन्ने कुरा चाहिँ हामीले उहाँहरूलाई जानकारी गराउँछौँ, विभिन्न त्यसको लागि विभिन्न कार्यक्रमहरू हामीले गर्दैछौँ, विशेष गरी हामीले चाहिँ समुदायलाई नै फोकस गरेर महिलाहरूलाई नै राखेर चाहिँ यो कार्यक्रम गरेछौँ। यसको लागि चाहिँ हामीले महिला स्वास्थ्य स्वयंसेविका, हामीले सामाजिक परिचालकहरू परिचालन गरेर चाहिँ उहाँहरूलाई चाहिँ विभिन्न आमा समूहहरूको बैठक बाट अरू विभिन्न दिवसहरू मनाउने होइन साथसाथै समुदायमा चाहिँ समुदायमा भएका महिला अब स्थानीय जनप्रतिनिधिहरू स्थानीय क्लब लगायत अन्य महिला समूहहरूसँग चाहिँ बसेर हामी चाहिँ एउटा अन्तर्क्रिया कार्यक्रम पनि गरिएका छौँ र यो गरेर चाहिँ हामीले उहाँहरूलाई चाहिँ महिलाको अधिकार के हो होइन र महिलाहरूलाई प्रजनन अधिकारभित्र के अधिकारहरू पर्छन् कस्तो कस्तो अवस्थामा यी सेवाहरू लिने भन्ने कुराहरूको बारेमा चाहिँ हामीले उहाँहरूलाई जानकारी गराउँछौँ भने अब ए उहाँहरूले यसको बारेमा जानकारी गराएपछि चाहिँ यो सेवाहरू कहाँ कहाँ पाउँछ भन्ने कुरा पनि उहाँहरूलाई जानकारी हुनु पर्यो. अब हामीले त्यसको लागि चाहिँ स्वास्थ्य संस्थालाई चाहिँ स्वास्थ्य संस्थाको भनौँ न संस्थागत विकास भनौँ अथवा संस्थागत सिस्टमलाई पनि अलिकति हामीले चाहिँ सुदृढ गराउनको लागि चाहिँ हामीले स्वास्थ्य संस्थालाई संस्थाका चाहिँ नर्सिङ स्टाफलाई तालिम दिने स्वास्थ्य संस्थालाई सूचित गराउने स्वास्थ्य संस्थालाई आवश्यक पर्ने सामग्रीहरू औषधिहरूको चाहिँ हामीले चाहिँ सुरुमा हामीले दिने र त्यसपछि औषधिको चाहिँ नियमित चाहिँ एउटा जुन जुन प्रोसेसबाट समुदायमा स्वास्थ्य संस्थाले खरिद गर्नुहुन्छ उहाँहरू नै गर्नको लागि चाहिँ हामीले गर्ने गरेछौँ भने निरन्तर रूपमा चाहिँ हामीले चाहिँ स्वास्थ्य संस्थाबाट दिने सेवाको चाहिँ गुणस्तरीय सुनिश्चितता पनि हामी गर्छौँ. यति गरेपछि चाहिँ सेवाको सुनिश्चितता पनि हुने भयो र उता हामीले चाहिँ महिलाहरूलाई चाहिँ प्रजनन अधिकारको बारेमा जानकारी गराउने सँगसँगै सुरक्षित गर्भपतनको बारेमा पनि सेवाहरू कहाँबाट लिनुपर्छ किन सुरक्षित नै लिनुपर्छ होइन अब यो त हामीलाई थाहा छ हाम्रो संवैधानिक उसमै पनि स्वास्थ्यलाई चाहिँ एउटा अधिकारको रूपमा स्थापित भएको छ र त्यो एउटा अन्तर्गत प्रजनन स्वास्थ्य अधिकार अन्तर्गत पनि महिलाले चाहिँ आफैले चाहिँ निर्णय लिन पाउने भनौँ न यो गर्भपतनको लागि निर्णय लिन पाउने हुनाले यो अधिकार चाहिँ अहिले चाहिँ कस्तो देखिरहेछ भने उहाँहरूले अब आफूले पाउने अधिकार पनि लिखिछिपी अन्तबाट चाहिँ विभिन्न कारणहरू छ त्यसको अब विशेष गरी लालसनाहरू छ हाम्रो
जस्तो मैले सरलाई अलिकति रोकेँ हामी पछाडि फेरि त्यो बारेमा कुरा गरौँला. अहिले चाहिँ एक्सन ओक्स नेपालले जुन यो परियोजना कालीकोटमा सुरु गरेको छ यो कार्यक्रम त्यसमा हामीले दुईटा पाटोमा काम गरेछौँ.
हजुर
एउटा चेतनाको स्तरमा अभिवृद्धि गर्ने गरी एउटा जो चाहनुहुन्छ जसलाई आवश्यकता छ उहाँहरूलाई चाहिँ सेवा गुणस्तरीय सेवा दिने गरी
होइन
त्यसमा तपाईँले अगाडि भन्नुभयो जस्तै यतातिर गएर उहाँहरू जो काम गर्नुहुन्छ स्वास्थ्य संस्थामा उहाँलाई तालिम दिने उहाँहरूलाई सर्टिफाइड गराउने संस्थालाई चाहिँ लिस्टिङ गराउने काम भएको हुँदैछ केही भयो यता तपाईँहरूको चरणबद्ध रूपमा चाहिँ गाउँ गाउँमा महिलाहरूलाई समूहहरू बनाएर चाहिँ जनचेतनाका कामहरू पनि गर्नुभएको छ. एक हिसाबमा दुवै साइडबाट चाहिँ तपाईँहरू अगाडि बढिराख्नु भएको छ
होइन.
यो काम गरिराख्दाखेरि अघि तपाईँले भन्दै हुनुहुन्थ्यो मैले रोकेँ तपाईँहरूले काम गर्दाखेरि सुनिएका पनि हुन्छन् देखिएका भेटिएका कस्तो चाहिँ अवस्था थियो जस्तो मान्छेले अहिले पनि गर्भपतन गराउनु भनेको चाहिँ पाप हो लाज हो होइन भन्ने खालको छ नि तपाईँहरूले त्यहाँ के पाउनु भएको थियो?
हजुर त्यो पनि हामीले चाहिँ हेरेका थियौँ होइन त्यो पनि अहिले पनि त्यो मान्यता एकदमै छ विशेष गरी यो हुनुमा चाहिँ कारण चाहिँ एउटा चाहिँ के भने हामी कहाँ एउटा पहिलेदेखि नै एउटा सोच के छ भने गर्भपतन भनेको चाहिँ अब एउटा व्यक्तिलाई नै भनौँ न अब जन्म नदिएर चाहिँ आफै मारेकै भन्ने एउटा बुझाइ छ जुन त्यो गलत हो. हामीले हेर्नु यदि हामीले साधारण रूपमा नै हेर्ने हो भने पनि गर्भपतन त त्यतिकै पनि हुन्छ प्राकृतिक रूपमा पनि गर्भपतन भएको छ त्यो पनि कसैले नचाहेर अथवा चाहेर त होइन होइन चाहँदा चाहँदै पनि भएको हुन्छ जसरी प्राकृतिक रूपमा भएको हुन्छ त्यो पनि महिलालाई चाहिँ त्यो आवश्यकै छैन होइन यदि उसलाई चाहिँ त्यसले गर्दा उनी भनौँ न उसको आफ्नो क्यारियरमा असर गर्छ अथवा पढाइमा अथवा भनौँ विभिन्न कारण अथवा धेरै अरू बच्चा भइसकेको छ होइन बाइचान्स चाहिँ बच्चा रहन गएकोमा उसलाई नचाहिँ नचाहिँ चाहिँ यदि त्यो बच्चालाई चाहिँ जन्म दिँदा चाहिँ महिलाले खेप्नुपर्ने मानसिक तनाव भनौँ अथवा अरू
स्वास्थ्य
समस्याहरू हुनसक्छ होइन त्यसको लागि चाहिँ खास यो अहिले प्रोग्राममा चाहिँ तपाईँले गर्भपतन गरौँ भन्ने चाहिँ होइन हामीले खास यो चाहिँ अलिकति परिवार नियोजन स्वास्थ्यसँग पनि यसलाई चाहिँ लिङ्क गराएको छौँ. विशेष गरी हामीले के भन्छौँ भने विशेष गरी हामीले अवेरनेस गर्दाखेरि हामी प्रजनन अधिकारको बारेमा चाहिँ अलिक विस्तृत रूपमा छलफल गर्छौँ भन्नाले चाहिँ अब प्रजनन स्वास्थ्य भनेको के होदेखि नै हामी जान्छौँ कस्तो कस्तो परिवर्तनहरू आउँछ होइन एउटा किशोरीदेखि महिला चाहिँ जाने क्रममा भन्नेदेखि लिएर हामीले त्यो सबैसँग लिङ्क गरेको छौँ. सँगसँगै अब हामीले चाहिँ विवाह गर्ने उमेरको बारेमा पनि हामी उहाँलाई भन्छौँ होइन अब 20 वर्षभन्दा पछाडि नै कानुन रूपमा पनि जुन छ त्यही नै हामीले उहाँलाई चाहिँ 20 वर्ष पछाडि बिहे गर्ने बिहे गरेपछि पनि पनि बच्चा जन्माउँदा चाहिँ आफूलाई चाहिँ प्लान गरेर मात्र होइन, किनभने यहाँ धेरै जस्तो चाहिँ प्लान नगरिकन चाहिँ बच्चा जन्मिने हुन्छ र प्लान गर्नको लागि चाहिँ मेन भनेको चाहिँ परिवार नियोजनको बारेमा जानकारी छैन भने त अझ त्यो पनि उहाँहरूले चाहिँ नचाहँदा नचाहँदै हुनसक्ने भएको हुनाले अब त्यस्तो अवस्थामा चाहिँ परिवार नियोजनको स्वास्थ्य परिवार नियोजनको सेवाहरू प्रयोग गर्ने भनेर चाहिँ हामी भन्छौँ, जुन अहिले पनि स्वास्थ्य सम्पूर्ण स्वास्थ्य संस्थाहरू नि शुल्क उपलब्ध छ होइन। अब ती सेवाहरू लिने अब त्यो ती सेवाहरू लिँदा लिँदै पनि यदि
गर्भ रह्यो भने
अनिश्चित गर्भ रहेको खण्डमा चाहिँ उहाँहरूले चाहिँ त्यो समयमै त्यो पनि 12 हप्तासम्म किन भनेको त्यो जुन कारण छ होइन त्यो बेलासम्म चाहिँ अलिक सुरक्षित रूपमा गर्न सकिने हुनाले उहाँलाई समयमै चाहिँ त्यसलाई चाहिँ निर्णय गरेर चाहिँ आफ्नो अधिकार प्रयोग गरेर चाहिँ यो सेवा र त्यो पनि सुरक्षित ठाउँबाट लिनुहोस् भन्नको लागि हामीले चाहिँ उहाँहरूलाई जानकारी गराउँछौँ।
हामीले यहाँ काठमाडौँमा बसेर अहिले तपाईँ र म कुरा गरिराखेका छौँ, जुन कुरा यो कुरा पनि के होला यो त सबैलाई थाहा होला नि भन्ने प्रायः सबैको अनुमान हुनसक्छ हाम्रा कुरा सुन्दाखेरि होइन। तर अहिले पनि जुन हामीले चर्चा गरिराखेका छौँ यो कुराहरूको बारेमा त्यहाँका स्थानीय समुदायका महिला मात्रै नभनौँ समग्रमा त्यहाँको मान्छेहरू चाहिँ अनभिज्ञ नै हुनुहुन्छ तपाईँहरूको बुझाइमा
हजुर 50% भन्दा कमले भनौँ म 40%लाई चाहिँ थाहा रहेछ भनेर जुन भने नि त्यो मतलब के हो भनेदेखि आधाभन्दा कमलाई कमलाई थाहा रहेछ मात्र थाहा रहेछ होइन भने अब सबैलाई थाहा रहन्छ अथवा थाहा हुनेमा पनि कस्तो कस्तो अवस्थामा चाहिँ सुरक्षित गर्भपतन गर्न पाइन्छ अथवा कहाँ कहाँबाट सेवा लिने भन्ने कुरा अझै जानकारी नभएको
उनीहरूलाई थाहा हुनेलाई पनि यो पनि होला नि त चरणहरूको कुरा गर्दा मात्रै गर्भपतन थाहा होला
हजुर
कानुनमा के छ कसरी सुरक्षित असुरक्षितका कुराहरू
हजुर
ती कुराहरू बारेमा चाहिँ खासमा मान्छेहरूलाई अझै पनि थाहा छैन होला
हजुर त्यो त्यही नै देखियो चाहिँ अहिले हामीले गरेको अनुसन्धानले पनि त्यही देखायो होइन र अहिले पनि तपाईँ हेर्नुहुन्छ भने अहिले पनि तथ्याङ्क हेर्नु भने 68% चाहिँ महिलाहरूले चाहिँ अहिले पनि असुरक्षित गर्भपतन गराइरहनु भएको पाइएको छ
होइन
जसलाई आवश्यक छ आवश्यक हुनेले चाहिँ 68% भनेको धेरै हो होइन किनभनेदेखि जबकि हाम्रो देशमा चाहिँ निःशुल्क चाहिँ यो सेवा उपलब्ध हुँदाहुँदै पनि अहिले पनि 68%ले चाहिँ विभिन्न भनौँ न अब कारणले चाहिँ अब थाहा नभएर हुनसक्छ अथवा अरू कारण होला त्यसमा
हामी चाहिँ आज हाम्रो जुन रेडियो कार्यक्रम सुरु गरेका छौँ होइन यो चाहिँ हामी एकदमै पहिलो कार्यक्रममा छौँ हामी कस्तो चाहिँ गर्भपतनलाई सुरक्षित भनिन्छ कस्तोलाई असुरक्षित भनिन्छ सुरक्षित हुनलाई कहाँ कहाँ जानुपर्छ भन्ने बारेमा आगामी दिनमा अझै हामी चर्चा गर्छौँ तर सरले एकदमै छोटोमा भन्नुपर्दाखेरि चाहिँ हामी कस्तोलाई चाहिँ सुरक्षित भन्ने त्यो म एकजना महिला मैले के चाहिँ पार गरेँ भने सुरक्षित गर्भपतनमा म त्यो ठाउँमा पुगे हुँदो रहेछु गर्भपतन गर्नलाई भनेर पहिलो कार्यक्रम सुन्नेलाई नै कानमा पार्नु पर्दा चाहिँ के हुन्छ
सुरक्षित गर्भपतन भनेर बुझ्नको लागि चाहिँ मुख्य भनेको चाहिँ हामीले के बुझ्नु पर्यो भने हाम्रो कानुनले दिएको आधारलाई पनि मान्नु पर्यो होइन 12 हप्तासम्म यदि अनिश्चित गर्भ रहन गएको खण्डमा अहिले जुन मैले अघि पनि भने यो जुन संस्था लिस्टिङ भनौँ सूचीकृत गराउने भने सूचीकृत संस्थाबाट सूचीकृत व्यक्तिबाट गराएको गर्भपतनलाई चाहिँ हामी सुरक्षित गर्भपतन भन्छौँ
होइन
यदि त्यो संस्था अथवा त्यो व्यक्तिभन्दा बाहिर गएर चाहिँ गर्भपतन गरिन्छ
गाउँघरमा त लाजका कारण डरका कारण टाढा हुन्छ जानिहाल्छ नि के हो र यो बच्चै फाल्ने त हो नि भन्ने खालको छ नि त
हजुर हो तिनीहरूलाई चाहिँ असुरक्षित गर्भपतन मानिन्छ होइन र अब सुरक्षित गर्भपतन भन्ने चाहिँ कस्तो हुन्छ भने तपाईँको उहाँहरूले तालिम लिएर त्यसको विभिन्न अलिकति त्यसको बारेमा विस्तृत रूपमा बुझेरै र एउटा चाहिँ भनौँ देश एउटा चाहिँ नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै सूचीकृत गरेपछि चाहिँ होइन त्यो भएको संस्थामा चाहिँ सबै कुरा सामग्रीदेखि लिएर आवश्यक पर्ने सबै प्रावधान भएको हुनाले सूचीकृत संस्थालाई नै रोज्नुपर्ने हुन्छ र सूचीकृत संस्थाबाट र त्यो भन्यो भने 12 हप्तासम्मको गर्भ चाहिँ लाई चाहिँ हामी गर्ने प्रोसेसलाई चाहिँ सुरक्षित भन्छौँ त्यो बाहेक अन्य 12 हप्ताभन्दा पछि चाहिँ 28 हप्तासम्म गर्नुपर्ने अवस्था चाहिँ महिलाको यदि स्वास्थ्य अवस्था त्यो गर्भले गर्दा स्वास्थ्य अवस्थामा समस्या आउँछ अथवा भनौँ रिस्क हुन्छ भन्ने भयो भने होइन यदि बच्चा चाहिँ भोलि जन्मिने बच्चा चाहिँ अब अलि माल फङ्सन भन्छ अथवा त्यो भनेको चाहिँ राम्रो जन्मिन्न भन्ने कुरा चाहिँ
कुनै कारणले ऊ चाहिँ अस्वस्थ मानिनु पर्यो मानसिक शारीरिक रूपमा होइन
हुन्छ भन्ने त्यो चाहिँ अब डक्टरको सल्लाहले चाहिँ त्यो हुन्छ भने त्यस्तो अवस्थामा चाहिँ गर्न मिल्छ त्यो बाहेक अरू अवस्थामा गऱ्यो भने पनि त्यसलाई असुरक्षित मानिन्छ हामीले यसमा जान्नुपर्ने भनेको चाहिँ 12 हप्तासम्म चाहिँ सूचीकृत संस्थाबाट सूचीकृत व्यक्तिबाट गरेकोलाई चाहिँ हामी सुरक्षित गर्भपतन भन्छौँ त्यो बाहेकलाई चाहिँ असुरक्षित
भन्छौँ होइन यो सुरक्षित गर्भपतन गराउने अझ भन्दा पनि यौन तथा प्रजनन स्वास्थ्यको बारेमा ग्रामीण समुदायका मान्छेहरू विशेष गरी अहिले हामीले काम गरिरहेको कालीकोट जिल्लाका महिला दिदीबहिनीहरूलाई जानकारी गराउने र यदि उहाँहरूलाई गर्भपतन गराउनु आवश्यक पर्यो भने सुरक्षित तरिकाले मात्र
गराउनु
होइन, असुरक्षित गराउँदाखेरि चाहिँ तपाईँ आफ्नै ज्यान चाहिँ अप्ठ्यारोमा पर्छ, जोखिममा पर्छ भन्ने हाम्रो बुझाइ हुन पर्यो
हजुर,
होइन त्यही नै हामीले बुझाउँदै आएका
हजुर। अहिले पनि हेर्ने हो भने माथि मृत्यु दरको 13% चाहिँ यो असुरक्षित गर्भपतनको कारणले चाहिँ महिलाको मृत्यु भइरहेछ भने यो एकदम धेरै नै छ। त्यो भएको हुनाले त्यो मृत्यु दर कम गर्नलाई पनि यदि हामीले सुरक्षित ठाउँबाट सुरक्षित व्यक्तिबाट गऱ्यौँ भने त एकदम न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरा अरू देशहरूले पनि देखाएको छ होइन। त्यो भएको हुनाले सबैलाई चाहिँ हामीले बुझाउनु पर्ने के छ भनेदेखि यो उहाँको आफ्नै अधिकार हो, अधिकार भएको हुनाले चाहिँ उहाँले बरु एउटा कानुनी परिधिमा रहेर समयमा गर्नुभयो भने उहाँको अधिकार पनि सुरक्षित हुने, अधिकार पनि सुनिश्चित हुने र उहाँको स्वास्थ्य पनि सुनिश्चित हुने हुनाले सुरक्षित गर्भपतन गर्नलाई नै हामी अनुरोध गर्छौँ।
तपाईँहरूले यतिका कुरा हामीले अहिले कुरा गऱ्यौँ होइन, गर्दाखेरि यो त पहिलेदेखि चलिआएको चलनलाई अब चाहिँ यसो गर भन्ने कुरा आफैमा संस्थाले गरेको काम तपाईँहरूलाई व्यक्तिगत रूपमा पनि एउटा चुनौतीको रूपमा लाग्दैन, यो चुनौती हो यो काम गर्नु गराउनु भन्ने जस्तो लाग्दैन?
अब मुख्य कुरो अहिले चाहिँ महिला
मान्छेको शिक्षाको हिसाबमा नै उनीहरूलाई शैक्षिकताको स्तर कुरा गरौँ अथवा जनचेतनाको कुरा गरौँ, यो आम मान्छेहरूमा यो कुरा पुर्याउन आवश्यक छ तर पुग्न सकेका छैन नि त होइन, उनीहरू पुरानै प्रक्रिया पुरानै संस्कार संस्कृतिलाई धानेर बस्नुपर्छ भन्ने मान्यता छ नि, त्यसमा चाहिँ यो अलिकति चुनौती जस्तो लाग्दैन? यो बच्चा फाल्न चाहिँ यति बेलासम्म हो, फलानुकामा जाऊ, यस्तो ठाउँमा जाऊ भन्ने कुराहरू चाहिँ खुलेआम भन्दै हिँडेका छौँ नि त होइन, बहस छलफल गराएका छौँ, मान्छेहरू जो एकदम लाजको रूपमा मानिरहेछन् यो कुरालाई भने तपाईँहरूलाई चुनौती जस्तो लागेको छैन यो? सम्भव छ हामीले यो काम अझै सफल हुन्छौँ भन्नलाई?
हजुर एकदम सम्भव छ, सन् 2002 नै नेपालमा चाहिँ गर्भपतनले कानुनी मान्यता पाएको हुनाले भनौँ न एक दशक बढी भइसक्यो यसले चाहिँ कानुनी मान्यता पाएको होइन। अब यसरी हेर्दाखेरि चाहिँ म अब अहिलेको चाहिँ अवस्थामा चाहिँ महिलाहरूको चेतना स्तर पनि बढेको छ, भर्खरै हाम्रो कानुन पनि परिवर्तन भएको छ, त्यो हिसाबले चाहिँ उहाँहरूले चाहिँ कानुनमा भएको कुराको बारेमा त परिवर्तन भएको थाहा पाए तापनि के परिवर्तन छ भने सबै त थाहा नहोला होइन। तर विशेष गरी अब यो हाम्रो अहिले अवस्था हेर्ने हो भने अलिकति च्यालेन्ज भनेको अलिकति त्यही अहिले भनौँ उहाँहरूलाई जानकारी नै नहुने एउटा च्यालेन्ज भयो। अर्को भनेको एउटा चाहिँ हाम्रै भनौँ न हामीले चाहिँ लालसना जुन लगाउँछौँ एउटा गर्भपतनलाई दिने लालसना, चाहे त्यो गर्भपतन सम्बन्धी होस् अथवा व्यक्तिलाई होस् अथवा त्यो संस्थालाई होस् होइन, त्यो लालसनालाई चाहिँ हामीले चाहिँ अलिकति चिर्न सक्नुपर्छ, किनभने त्यो आखिर के को लागि हो त? एउटा मैले अघि हजुरलाई भने सिम्पल प्राकृतिक रूपमा पनि गर्भपतन हुन्छ, अब त्यसलाई कसरी लिने त होइन, त्यसलाई त्यो हामीले एउटा लिने कुरामा पनि भर पर्ने कुरा हो। त्यो भएको हुनाले गर्भपतन गर्दैमा चाहिँ हत्या हुन् भन्नु सोच्नु होइन अथवा
नराम्रै मान्नु केटी मान्छे भन्ने
रूपमा लिनु भन्ने छैन। अब मुख्य भनेको अब तपाईँले यो भन्दा भन्दै पनि हामी कस्तो देख्यो भने असुरक्षित गर्भपतन अझै पनि छ हेर्नु, 68% चाहिँ राष्ट्रिय हाम्रो एउटा चाहिँ तथ्याङ्क हेर्ने 68% चाहिँ अहिले पनि असुरक्षित ठाउँबाट लिएको भन्नुको मतलब के हो भने यसमा मान्छेले एक त आफूलाई नै एउटा रिस्कमा लगेको छ भने कति पैसाहरू खर्च भएको छ होइन, जुन कुरा निशुल्क उपलब्ध छ त्यही कुराको लागि चाहिँ हामी चाहिँ विभिन्न ठाउँमा त्यो कारण के हो भने लालसना हुनसक्छ, जानकारी नभएर हुनसक्छ, ठाउँमै सेवा उपलब्ध नभएर हुनसक्छ होइन, यही च्यालेन्जहरू जुन छ जानकारी नहुने सेवा भनौँ आफूले पाएको पर्ने ठाउँमा नपाउने होइन अथवा लालसना भएका चाहिँ मान्छेहरूमा यसकोमा भएको जनचेतना कमी सबै कानुनी कुराहरूको बारेमा जानकारी नभएर पनि हुनसक्छ, त्यही कुराको बारेमा हामी जानकारी गराउने अनि गुणस्तरीय सेवाहरू चाहिँ उपलब्ध गराउने भनेर हामी चाहिँ लागि परेका छौँ होइन। अब यसको लागि चुनौती त छ तर पनि हामीले चाहिँ यो चुनौतीलाई पार गर्न सक्छौँ भनेर लागिरहेका छौँ। मेरो विचारमा अब पूर्ण रूपमा नभए पनि धेरै रूपमा चाहिँ यो चुनौती चाहिँ पार गर्न सकिन्छ।
श्रोता तपाईँ अहिले कार्यक्रम हाम्रो आवाज सुन्दै हुनुहुन्छ। आज हामी कार्यक्रमको पहिलो अङ्कमा छौँ। आज हामीले कार्यक्रममा प्रस्तुत गऱ्यौँ अतिथिसँग गरिएको कुराकानी। आजको कार्यक्रममा हामीसँग हुनुहुन्थ्यो एक्सन वर्क नेपालका कार्यकारी व्यवस्थापक जगन्नाथ विष्ट। उहाँसँग आज हामीले एक्सन वर्क नेपालले कर्णाली प्रदेशको कालीकोटमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सवालमा गरिरहेको कामको बारेमा कुराकानी गऱ्यौँ। हो, आजका अतिथिले कार्यक्रममा भने जस्तै कालीकोटको यौन तथा प्रजनन स्वास्थ्यको अवस्थाको बारेमा भन्नुपर्दा यस सवालमा समुदायको बीचमा बहस छलफल हुनुपर्ने देखिन्छ।
कार्यक्रम हाम्रो आवाजमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सेवा उपयोग र चेतनाको अवस्थाको प्रसङ्गपछि अब पालो तपाईँको। तपाईँले यो रेडियो कार्यक्रम सुनिरहँदा कार्यक्रमका बारेमा या भनौँ यौन प्रजनन तथा स्वास्थ्य अधिकारको सेरफेरमा रहेर तपाईँको कुनै जिज्ञासा छ भने या तपाईँले पनि यसै सेरफेरमा रहेर कुनै गतिविधि गर्नुभएको छ भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ। यसका लागि तपाईँले यो कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशन अथवा आउटलाइन मिडियाको कार्यालय आउटलाइन मिडिया काबिल मार्ग थापाथली काठमाडौँमा पत्राचार गर्न सक्नुहुन्छ। त्यस्तै तपाईँले हामीलाई officeoutline@gmail.com इमेल पनि गर्न सक्नुहुन्छ। हवस् त आजका लागि भने कार्यक्रम उत्पादनमा सहयोग गर्ने एक्सनोक्स नेपाललाई धन्यवाद दिँदै साथी सन्दीप विश्वकर्मासँगै म सम्झना पौडेल पनि बिदा हुन्छु। नमस्कार।